अस्ट्रेलिया बस्ने मेरो मिल्ने साथीसँग महिनौदेखि गफ हुन पाएको थिएन। विदेशमा ऊ आफ्नै जीवनमा व्यस्त, स्वदेशमा म आफ्नै दानाबानामा। तर केही दिन अघि फोनमा कुरा हुँदा उसले सरसर्ती आफ्नो दिनचर्या सुनाए। छोरीहरूलाई स्कुल पुर्यायो, अफिस गयो, छोरीहरूलाई स्कुलबाट ल्यायो, खाना बनायो, अनि आजकल त स्वस्थानी पनि पढेर सुनाउनु पर्छ। मैले बिचमै कुरा काटेर सोधेँ, अनि छोरीहरू स्वस्थानीको कथा बुझ्छन् त? अस्ट्रेलियामा जन्मी हुर्केका 12 र 10 वर्षका नानीहरूले स्वस्थानीका कथा बुझ्ने कुरै हुँदैन। उसले भने शब्दहरू जटिल छन् नि, तर ध्यान दिएर सुन्छन्। अझै उत्सुक हुँदै के सोध्छन् पनि। कान्छी छोरी स्नेहाले सोधेकी थिए, शिवजीकी श्रीमती माता सतीदेवी पनि भगवान होइन? भगवान पनि मर्छन् र? स्वस्थानी कथा अनुसार जब सतीदेवीका पिता दक्ष प्रजापतिले महायज्ञ आयोजना गर्छन्, उनी आफ्नै ज्वाइँ शिवजीलाई आमन्त्रण गर्दैनन्। शिवजीको अपमान गर्छन्। पतिको अपमान सहन नसकी सतीदेवी यज्ञ कुण्डमा हाम फाल्छिन् र आत्मदाह गर्छिन्। सतीदेवीलाई गुमाउनुले शिवजीमा असह्य पीडा हुन्छ र उनी सतीदेवीको मृत शरीर बोकेर ब्रह्माण्डभरि भौतारिन्छन्। पृथ्वीमा उतारिँदा सतीदेवीका अङ्ग पतन भएका ठाउँहरू नेपाल र भारतमा छन्। ती ठाउँ शक्तिपीठका रूपमा परिचित छन्। ज्योतिषी पण्डितहरू भन्छन् ती ठाउँको ऊर्जा एकदम पवित्र हुन्छ, शक्तिशाली हुन्छ। सतीदेवीको अर्को जन्म भएर हजारौं वर्षको कठोर तपस्यापछि माता पार्वती र शिवजीको विवाह हुन्छ। शिवजी र पार्वतीको सम्बन्ध ट्विन फ्लेम हो, जो एकअर्का बिना अधुरा हुन्छन् र साथ भएपछि सर्वशक्तिमान। उनीहरू युगौं युग समयको हरेक कालखण्डमा कुनै न कुनै रूपमा साथ हुन्छन्। स्नेहाको प्रश्नमाथि कसरी सम्बोधन गर्ने? उसकी आमा अर्थात् मेरी साथीलाई पहिले अन्यल भएछ, तर बालबालिकाको उत्सुकता र प्रश्नको जवाफ त दिनै पर्यो। उसले सविस्तार लगाई। मान्छेका रूपमा जन्मिएपछि चाहे भगवान नै किन नहोस्, उनीहरूले पनि विभिन्न कष्ट दुःख पीडा भोग्नै पर्छ। हामी पृथ्वीमा जन्मिसकेपछि जस्तोसुकै परिस्थितिका लागि पनि तयार हुनुपर्छ। दुःख, कष्ट, सङ्घर्ष, पीडा अनन्त हुन्छ। आफन्तको मृत्युले शोकाकुल बनाउँछ, विभिन्न परिस्थिति आउँछन्। यस्ता कुरा सुनेर दुवै छोरी मौन भएछन्। सायद उनीहरू पनि म जस्तै अनेक प्रश्नमा घोत्लिए। श्री स्वस्थानी व्रत कथा भगवान शिव र देवी पार्वतीका जेठा छोरा कुमारले वाचन गरेका छन्। कुमारले अगस्त्य मुनि नामका ऋषिलाई समयका विभिन्न कालखण्डमा भएका घटनाबारे बताएका छन्। यो मिथक विशेष गरी भगवान शिव महिमा, उनका विभिन्न कालखण्ड, उनले रचेका पात्र, उनीहरूको दुःख, शोक, धर्म र पाप वरिपरि घुमेको छ। साथीसँगको संवादपछि स्वस्थानीका एक एक कथा सरसर्ती मेरो मस्तिष्क कोषभरि घुम्न थाले। बालापनका कमला दिन फ्ल्यास ब्याकमा नाच्न थाले। बाल्यकालमा अधेरी रातमा माघको सिरेटोमा मन्डी ओढेर वा नओढे, कहिले रुँदै रुँदै त कहिले डराई डराई स्वस्थानीको कथा वाचन गरे पनि समयसँगै मलाई स्वस्थानीमा उल्लेख भएका कथा समस्तै समस्याको चाङ लाग्न थाले। ती समस्या स्पष्ट रूपमा लेखिएका छन्, जसले कलिलो दिमागमा डरसँगै धेरै रिस, पीडा, कौतूहल र कैयौँ प्रश्न उब्जाएका छन्। ती कथा जस्ताको त्यस्तै पढिन्छ, बिना कुनै व्याख्या, बिना कुनै उदाहरण। ती कथामा घोर लैङ्गिक असमानता छ, महिलामाथिका दुर्व्यवहार, अत्याचार र अन्यायलाई जस्टिफाई गरिएको छ। ती कथामा महिलालाई परिभाषा गर्दा प्रयोग गरिएको भाषा पापिनी, जस्तै श्रीमानलाई आँखा तरेर हेरे महिला डेडी हुन्छे, श्रीमानसँग मुखमुखै लागे वा झगडा गरे लाटी हुन्छे, श्रीमानले भन्दा पहिले खाना खाए ऊ कुकुर्नी हुन्छे, यस्तै यस्तै। अर्को मिथक उल्लेख गरिएको छ कि मृत्युपछि स्वर्ग वा वैकुण्ठ लोकमा पुग्न बैतरणी नदी पार गर्नुपर्छ, तर बैतरणी नदी पार गर्न यसै सम्भव छैन। त्यसका लागि छोराले पितृदान आदि कार्य गर्नुपर्छ। स्वर्ग पुग्न छोरा जन्माउनै पर्ने र छोराले मात्रै विभिन्न दान पुण्य गरेपछि स्वर्ग पुगिने लेखिएको छ। अझै रोचक त के छ भने, यदि कुनै दम्पतिले अघिल्लो जन्ममा पाप गरेका छन् भने उनीहरूले यो जन्ममा छोरा प्राप्त गर्न सक्दैनन्। स्वस्थानी कथा दिमागमा रिल जसरी फनफनी घुमेपछि मैले साथीलाई फेरि फोन गरेर सोधेँ, अनि ती सबै कथा जस्ताको तस्तै नानीहरूलाई सुनाउने कि अलि मिलाएर? ऊ हाँसे, मिलाएर बुझाउँछु नि। असमानता, अत्याचार र पापिनीवाला कुरामा मैले जोड दिएको छैन, पिर नगर। उसले थाहा छ मलाई महिला अत्याचारको कथामा जोड दिएको प्रसङ्ग कति पनि चित्त बुझ्दैन। म सायद 8 वर्षकी थिएँ। स्वस्थानीका 3 कथा पढ्दा म भक्कानिएर रोएकी छु। ती कथालाई चरितार्थ गर्दै पटक पटक चित्त दुखाएको छु। जब भगवान शिव सतीदेवीको मृत शरीर काँधमा बोकेर पुरै ब्रह्माण्ड भौतारिन्छन्, मलाई शिवजीको असाध्यै माया लागेको थियो। म सोच्थेँ भगवान् शिवजीले त उनलाई जीवित बनाउन सक्नुपर्ने नि, किन नबनाएको होला। तर उही शिवजीसँग मलाई घोर रिस उठेको थियो जब गोमा नामकी पात्रलाई उनले 7 वर्षको उमेरमा 70 वर्षको वृद्धसँग विवाह होस् भन्ने श्राप दिए। सबैभन्दा डर लाग्ने र सुनेपछि पढेपछि गुक्क गुक्क रुन मन लाग्ने कथा हो चन्द्रावतीको। यी 3 कथा मलाई अझै मुखाग्र छ। धेरै कालसम्म पनि स्वस्थानीको प्रसाद नखाए कुष्ठ रोग लाग्छ कि सोचेर डराउँथे। घरमा भिक्षा माग्न आएकालाई कुराए गोमाको जस्तै बुढो मान्छेसँग विवाह हुन्छ अनि घोर दुःख पाइन्छ सोचेर डर लागिरहन्थ्यो। 12 वर्ष हुँदासम्म पनि मलाई भिक्षा माग्न आउने जोगी साधुहरूसँग डर लागिरह्यो। साधुहरू घरको आँगनमा झुल्कने बित्तिकै मुटु ढुकढुक ढुकढुक हुन्थ्यो अनि घरमा जहाँ जति चामल अक्षता के छ आफूले बोक्न सकेको सबै ल्याएर ती जोगी बाबालाई दिन्थे। उता उनीहरू धेरै खुसी हुन्थे, यता म ढुक्क हुन्थे। घरमा साइलेन्ट जेनेरेसनदेखि नयाँ पुस्ता जेनजीसम्म छन्। हामीले भोगेको बाल्यकाल र जेनजीका बाल्यकाल फरक रहे। आजकल त भाषा पनि फरक हुन थालिसकेको छ। मेरा भाइ बहिनीलाई स्वस्थानीको कथा थाहै छैन, उनीहरूले कहिले रुचि पनि राखेनन्। पुष्पाञ्जली हातमा लिएर माघका साँझहरूमा स्वस्थानी कथा वाचन गर्दा परिवारका सबै सदस्य बसेर कथा सुन्ने र प्रसाद खाने परम्परा पनि हराउँदै गयो। अहिले मेरी आमा एक्लै बसेर स्वस्थानी पढ्नुहुन्छ, आफै सुन्नुहुन्छ। स्वस्थानीमा सतीदेवी र शिवजीको विवाहदेखि सतीदेवीका शरीर पतन भएका अध्याय निकै लामा छन्। जब दक्ष प्रजापतिले शिवजीलाई मसानमा बस्ने, सर्पको माला लगाउने, भाङ दतुर खाने, भूतप्रेतलाई सँगै लिएर हिँड्ने यस्तो अघोरी मेरो महायज्ञमा समावेश हुन सक्दैन भन्छन्, तब सतीदेवी आफ्नो श्रीमानमाथि भएको अपमान सहन नसकी त्यही यज्ञकुण्डमा हामफाल्छिन्। त्यसपछि शिवजी सतीदेवीको शरीर बोकेर ब्रह्माण्डभरि भौतारिएको कथा छ स्वस्थानीमा। अर्को कथा छ वृन्दाको। वृन्दा दैत्य राक्षस जालन्धरकी पत्नी हुन्। उनी पतिव्रता थिइन्, अर्थात् पतिप्रतिको उनको समर्पण भाव यतिसम्म बलियो थियो कि उनी श्रीमानको सुरक्षा कवच थिइन्। श्रीमान बाहेक अरू नजिक पनि उनी गएकी हुँदिनन्। उनको त्यही शक्तिकै कारण जालन्धरलाई कसैले हत्या गर्न सक्दैन। जालन्धरले पृथ्वी र स्वर्ग लोकमा भयानक उत्पात मचाइरहेको हुन्छ। देवता ऋषि मुनिलाई दुःख दिइरहेको हुन्छ। कुनै उपाय नलागेपछि भगवान विष्णुले जालन्धरको रूप धारण गरी वृन्दाको पतिव्रता धर्म नष्ट गरेको कथा छ स्वस्थानीमा। यता विष्णुले वृन्दालाई जालन्धर बनेर उसको धर्म नाश गर्छन्, उता शिवजीले जालन्धरको काम तमाम गर्छन्। आफूमाथि छल भएको थाहा पाएपछि वृन्दाले रुँदै कराउँदै विष्णुलाई श्राप दिन्छन्। विष्णु, तिमी युगौँ युगसम्म घाँस ढुङ्गा रुख झार भएर पृथ्वीमा बस्नु परोस्। घाँस अर्थात् दुवो, झार अर्थात् तुलसी, ढुङ्गा अर्थात् शालिग्राम र रुख अर्थात् पिपललाई त्यसैले विष्णु भगवान मानेर पूजा गरिन्छ। स्वस्थानीमा अर्को कथा छ गोमा र उनका आमा बुबाको। गोमाका आमा बुबाको कुनै सन्तान छैनन्। उनीहरूले सन्तान प्राप्तिका लागि गणेशजीको पूजा गर्छन्। गणेशजी प्रकट भई वरदान दिन्छन्। प्रातकालमा सूर्योदय अघि एक गाई समक्ष जानु, गाईको गोबर ल्याई घरको खोपीमा राख्नु, सोही गोबरबाट एउटी सुन्दर कन्याले जन्म लिनेछिन्। गोबरबाट जन्मिएकी भएर उनको नाम गोमा रहन गएको हो। गोमाको वर्णन बडो रोचक ढङ्गले गरिएको छ। मृगका जस्ता नयन भएकी, बाघको जस्तो कम्मर भएकी, लामा लामा हात पाखुरा, सूर्य जस्तो तेज भएकी कन्या। गोमाका आमा बुबा धेरै नै दान पुण्य गर्ने स्वभावका हुन्छन्। उनीहरू नदीमा यति धेरै सिक्का चढाउँछन् कि नदीको बहाव नै रोकिन्छ। यसबाट स्वर्गका देवताहरू रिसाउँछन् र शिवजीसँग गुनासो गर्छन्। शिवजीले त्यसको उपाय स्वरूप साप दिएर उनीहरूलाई गरिब बनाउने योजना बनाउँछन्। एक दिन 5 वर्षकी गोमा आँगनमा कन्या केलाइरहेकी हुन्छन्। भगवान शिवजी एक भिक्षुको वेश धारण गरी उनी कहाँ भिक्षा माग्न पुग्छन्। गोमा भन्छन्, आमा बुबा घरमा हुनुहुन्न, म कन्या केलाइसकेपछि भिक्षा दिन्छु। त्यसपछि क्रोधित भई शिवजी गोमालाई श्राप दिन्छन्। 7 वर्षको हुँदा 70 वर्षको वृद्धसँग तेरो विवाह हुनेछ। तैले जीवनमा धेरै दुःख पाउनेछस्। तेरा आमा बुबा तेरो वियोगमा मर्नेछन्। सबै सम्पत्ति नाश हुनेछ। गोमा 7 वर्षकी भएपछि शिवजी एक 70 वर्षको वृद्धको रूप धारण गरेर आउँछन् र गोमाको आमा बुबासँग गोमासँग विवाह गर्ने प्रस्ताव राख्छन्। विवाह नभए उनकै आँगनमा प्राण त्याग्छु भनेर अड्डी खस्छन्। पहिल्यै पापका कारण पुत्र प्राप्त नभएको र फेरि ब्रह्म हत्याको पाप लाग्ने डरले गोमाका आमा बुबा छोरीको कन्यादान गरिदिन्छन्। कथामा गोमाले पाएको दुःखलाई उनको कर्मको फल मानेर जस्टिफाई गरिएको छ। गोमालाई गर्भवती बनाएपछि शिवजी शिवशर्मा ब्राह्मणको भेष त्याग गरी शिवलोक फर्किएको कथा छ, जसमा पार्वती गुनासो गर्छिन्, तपाईँले गोमामाथि किन यस्तो अन्याय गर्नुभयो, यतिसम्म दुःख किन दिनुभयो। उत्तरमा शिवजी भन्छन्, उनले पनि श्री स्वस्थानीको व्रत राखेर पूजा गरेपछि उनको जीवन सुखमय हुनेछ। तर उनलाई स्वस्थानीको व्रतबारे कसरी बुझाउने, त्यसपछि त्यसपछि भगवान शिवको निर्देशन अनुसार सप्त ऋषिहरू गोमाको घर पुग्छन् र श्री स्वस्तानी माताको व्रत राख्ने विधिबारे बताउँछन्। सप्त ऋषि फर्कने बेला आफू बसेको पिर्का मुनि एउटा एउटा सुनको डल्लो छोडेर जान्छन्, ताकि चरम गरिबीबाट र गर्भ अवस्था भएकी गोमालाई केही आर्थिक सहयोग हुन सकोस्। गोमाले श्री स्वस्तानी माताको व्रत राखेर पूजा गरेपछि उनका दुःख बिस्तारै कम हुँदै जान्छ र उनी छोरा पनि जन्माउँछिन्, जो पछि गएर लावण्य देशको राजा हुन्छन्। लावण्य देशमा कोही पनि राजा नभएकाले हात्तीलाई एउटा माला दिएर राजा छान्न लगाइन्छ। त्यति बेला हात्तीले नवराजलाई माला पहिराइदिन्छन् र उनी लावण्य देशको राजा हुन्छन्। सबैभन्दा पीडादायी कथा छ चन्द्रावती राजकुमारीको। उनी गोमाकी बुहारी हुन् र नवराज राजाकी पत्नी। स्वस्थानी कथामा उनलाई धेरै जसो पापिनी सम्बोधन गरिएको छ, किनकि नवराज केही काम गर्न, धन सम्पत्ति कमाउन र आफ्नो बुबा शिव शर्मा ब्राह्मण बारे खोज खबर लिन घरबाट टाढा गएका बेला चन्द्रावती माइत गएर बस्छिन् र राजा भएपछि नवराजले चन्द्रावतीलाई लिन डोलीहरूलाई पठाउँछन्। त्यो श्री स्वस्थानीको व्रत बस्ने समय चलिरहेको हुन्छ। कथामा भनिएको छ शाली नदीको किनारमा अप्सराहरू आएर स्वस्थानी माताको व्रत पूजा गरेका छन्। लावण्य देश फर्कने क्रममा डोलीहरू शाली नदीको किनारमा एकैछिन विश्राम लिन्छन्। त्यति बेला अप्सराहरू आई स्वस्थानी माताको पूजा गरिरहेको देख्छन्। उनीहरू अप्सरा छेउ जान्छन् र स्वस्थानीको कथा सुन्न बस्छन्। केही समयपछि प्रसाद लिएर चन्द्रावती भए ठाउँ फर्कन्छन्। त्यति बेला चन्द्रावतीको क्रोधलाई वर्णन गरिएको छ। प्रसाद दिँदा लात्तीले हानेर थुक्छिन्, रातो आँखा पारी सोध्छिन्, को हो स्वस्थानी माता? डोलीहरू निराश हुन्छन् र आँखाबाट आँसु खसाल्छन्। फर्कने क्रममा शाली नदीमा एक्कासी ठुलो बाढी आउँछ। बाढीले डोली बगाउँछ र डोलीहरूको पनि शाली नदीमा डुबेर मृत्यु हुन्छ। शाली नदीको प्रसाद खाएको र कथा सुनेको भएर उनीहरूले मुक्ति पाउँछन्, तर चन्द्रावती बाँच्छिन्। उनको अवस्थालाई एक काठको मुडो जस्ती भनेर व्याख्या गरिएको छ। उनी छिनमा बेहोस हुने र छिनमा होस आउने कमजोर शरीर तटमा लडिरहन्छन्। उनलाई सबैले पापिनी पापिनी भनेर बोलाउँछन्। उनको पाप यतिसम्म कडा हुन्छ कि चन्द्रावतीले छोएकै भएर शाली नदी समेत बग्न छोड्छिन्। चन्द्रावती महिनौसम्म शाली नदी किनारमा असहाय, निरीह, रोगी, हातखुट्टा झरेका, कुष्ठरोगी, मूर्छित भएर लडिरहन्छन्। उता उनकी सासू गोमाले ब्राह्मण भोज आयोजना गर्न लागेकी हुन्छन्। केही ब्राह्मण र ऋषिहरू गोमा ब्राह्मणीकोमा जान लागेका हुन्छन्। त्यसबेला चन्द्रावतीले पनि आफूलाई पनि केही खानेकुरा ल्याइदिन आग्रह गर्छिन्। फर्कने बेला ब्राह्मणहरूले गोमालाई चन्द्रावती पापिनी भनेर बोलाउँछन् र केही खानेकुरा भए त्यो पापिनीलाई लगिदिन हुने कुरा व्यक्त गर्छन्। गोमा भन्छिन्, म भण्डारबाट खानेकुरा ल्याएर दिन्छु। तर कथामा भनिएको छ जब गोमा चन्द्रावतीका लागि खानेकुरा लिन जान्छन्, भण्डार नै रित्त हुन्छ, सबै चिज गायब हुन्छ। त्यसपछि पनि उनी पसलमा गएर खानेकुरा ल्याउँछु भन्दा पसल पनि सबै रित्तिन्छ। त्यसपछि उनले आफूले खान राखेको खाना ब्राह्मणहरूलाई दिन्छन्। ब्राह्मणहरू चन्द्रावतीलाई खाना दिँदै भन्छन्, त त कति ठुलो पापिनी रहेछस्, तेरो लागि खानेकुरा माग्दा राजाको भण्डार नै रीति हो। उनको छेउमा गोमाले दिएको खाना छोडिदिएर ब्राह्मणहरू आफ्नो बाटो लाग्छन्। कथामा त्यस कुराको बयान यसरी गरिएको छ, जब चन्द्रावतीले खाना खान खोज्छे, खाना माटो भन्छ, माटो पनि खाउँ भन्दा ढुङ्गा बन्छ, ढुङ्गा पनि खान्छु भन्दा खरानी बन्छ, खरानी पनि खान्छु भन्दा हावाले उडाउँछ। अर्को वर्ष माघ शुक्ल पूर्णिमा आउँछ। अप्सराहरू फेरि स्वर्गबाट स्वस्थानी माताको कथा सुन्न र पूजा गर्न शाली नदी आएका हुन्छन्। अप्सराहरूले कथा पढ्दै गर्दा चन्द्रावती लुकेर सुन्छन्। स्वस्थानीका कथाहरू सुन्दै जाँदा उसको अवस्था पनि सुधार हुँदै जान्छ। उनी बिस्तारै निको हुन थाल्छिन् र अप्सराहरूसँग उनीहरूले के गरिरहेको भनेर प्रश्न गर्छिन्। अप्सराहरूले चन्द्रावतीलाई पापिनी कुरूपी सम्बोधन गरेको उल्लेख छ। अप्सराहरूले स्वस्थानी बारे बताउँछन् र उनलाई कसरी व्रत लिने सिकाउँछन्। चन्द्रावती शाली नदी किनारको बालुवाले सामग्री बनाई पूजा गर्छन् र आफ्नो कुरूपी रूपबाट एउटी सुन्दरी स्त्रीमा परिणत हुन्छन्। उनको सौन्दर्यबाट अप्सराहरू पनि खुबै प्रभावित हुन्छन् र भन्छन्, अघिसम्म हामी तँलाई पापिनी भन्थ्यौ, अब तिमी पुण्यवती भयौ। सुन्दर भइसकेपछि उनी को थिइन् भनेर खोजखबर हुन्छ र अन्तत राजाकी पत्नी हुन् भनी प्रमाणित हुन्छ। मान्छेहरूले नवराज राजालाई सन्देश पठाउँछन् र चन्द्रावती यसरी पापमुक्त भएपछि मात्रै आफ्नो घर फर्किन सक्छिन्। समाज तीव्र गतिमा विकास भइरहेको छ। अहिले मोबाइल, इन्टरनेट, सोसियल मिडिया, एआईमा अभ्यस्त नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति, परम्परा चिनाउनु सुन्दर पक्ष हो। उनीहरूलाई आफ्नो सनातन भाषा, संस्कृति, धर्म सबैसँग परिचित गराउनु पनि पर्छ। तर तिनले प्रश्न उठाउँदा र मनमा उठेका अनेक कौतूहलताको उत्तर पनि पाउनुपर्छ। यहाँ त सबैको आआफ्नै मुड अनुसार व्याख्या र कथाहरू हुन्छन्। यस्तो किन भयो, किन हुन्छ, सायद त्यो ज्ञान कसैलाई पनि छैन। सबै आआफ्नो अनुकूलता अनुसार बयान गर्छन्। यसले नयाँ पुस्ताको कलिलो दिमागको प्रश्नलाई सम्बोधन गर्छ न धर्म संस्कृति जोगाउन महत्त्वपूर्ण भूमिका नै खेल्छ। स्वस्तानीका कथाहरूमा उल्लेख गरिएका महिला पात्रको जीवन सरसर्ती निहाल्ने हो भने त्यहाँ महिलाले श्रीमानलाई गर्नुपर्ने सम्मान, समर्पण, त्यागको मात्रै व्याख्या गरिएको छ। मुख्य महिला पात्रलाई प्राय पुरुष पात्रसँगको सम्बन्ध र कर्तव्यप्रतिको निष्ठाको माध्यमबाट मात्रै चित्रण गरिएको छ। एक महिना लामो स्वस्तानी व्रतमा मुख्यतया महिलाले आफ्नो पति र परिवारको भलाइका लागि व्रत बस्नुपर्ने लेखिएको छ। नारीवादीहरूले यस्तो कथालाई परिवारको कल्याणको भार सबै महिलामा थोपरेर लैङ्गिक असमानता बढाएको भन्ने तर्क गर्दै आएका छन्। तथापि केही विद्वानले यसका वैकल्पिक व्याख्या पनि गरेका छन्। जस्तै मुख्य देवी स्वस्थानी आफै एक महिला हुन् जो दैवी नारी शक्तिको प्रतिनिधित्व गर्छिन्। केहीले यसलाई नारी शक्ति र क्षमताको सशक्तिकरणको रूपमा व्याख्या गरेका छन्। समाजशास्त्रीहरू भन्छन् स्वस्थानी कथाले महिलाहरूलाई भेला हुने र अनुभव साटासाट गर्ने स्थान दिएको छ। तर कथाहरूले मुख्यतः महिलाहरूलाई परम्पराको अधीनमा रहनुपर्ने नत्र पाप लाग्ने, दुःख पाइने भन्ने आशयमा चित्रण गरेको छ। महिलाको त्याग बिना शर्त आफ्नो परिवारका लागि बलिदान दिनु नै उसको दायित्व हो, प्रमुख धर्म हो भन्ने आशय लाद्न खोजिएको छ। जेनजीले स्वस्थानी कथालाई कसरी लिन्छन् त? विद्वानहरू भन्छन् आधुनिक शिक्षा र सांस्कृतिक संरक्षणको यस युगमा बालबालिकाका लागि स्वस्थानी व्रत कथा सुनाउनु अत्यन्तै महत्त्वपूर्ण भइसकेको छ। तर के यसको व्याख्या र अभ्यास लैङ्गिक समानताको समकालीन मूल्य मान्यता अन्तर्गत विकसित भएको छ? यी कथाहरूले जेनजी र बालबालिकाको संज्ञात्मक विकास, भाषा सिप र नैतिक बुझाइलाई बढावा दिन्छ भन्ने तर्क पनि आउँछन्। तर के उनीहरूको मनमा पैदा हुने डर, भावनात्मक संवेदनलाई सम्बोधन गर्न कथाहरू परिमार्जन भएको छ? प्रश्न उठ्छ, मिथकलाई परिमार्जन कसरी गर्ने? मिथक त मिथक हो, दन्त्य कथा हो, स्वस्थानी व्रत कथाहरू गहन छन्, बालबालिकाले बुझ्न त अझै चुनौतीपूर्ण छ। तर के बालबालिकाको मनमा उठेका प्रश्नको चित्त बुझ्दो जवाफ उनीहरूले पाउनु पर्दैन? मलाई लाग्छ हरेक बालबालिकादेखि जेनजीसम्मको कौतूहलतालाई स्पष्ट पार्नुपर्छ, सम्बोधन हुनुपर्छ। समाज तीव्र रूपमा विकास भइरहेको छ, यद्यपि नेपालको सन्दर्भमा अझै परम्परागत धार्मिक ग्रन्थलाई आधुनिक दृष्टिकोणबाट हेरिएकै छैन। नयाँ पुस्ताले स्वस्थानीका कथाहरू सतही रूपमा मात्रै बुझे र सोही रूपमा अनुसरण गरे भने समाज झन ढुङ्गे युगतिर फर्कने निश्चित छ। भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा भएको घटनाबारे समाचार पढे। बुधबार मात्रै मौनी अमावस्याका दिन अमृत स्नान गर्न भागदौड मचिएपछि 30 जनाले ज्यान गुमाएछन्, सयौं घाइते भए। महाकुम्भमा पुगेर मृत्यु हुनु त मुक्ति पाउनु हो, कति धर्म गरेका रहेछन्। कसैले यसै भने, कोहीले भने यस्तो भिडमा किन जानु परेको मान्छेहरूलाई। भन्छन् यो महाकुम्भ मेला 144 दिनपछि आएको हो। प्रत्येक 12 वर्षमा हुने 12 वटा पूर्ण कुम्भ सकिएपछि मात्रै बल्ल महाकुम्भ आउँछ। मेलामा स्नान गर्न आएका नागा बागवा, साधु, अगोरीहरूको भिडियो सामाजिक सञ्जालमा देखिन्छ। भिडियोहरू देख्दा दिमागमा अनेकौं प्रश्न उब्जिरहेको छ। यिनीहरू अहिलेसम्म कहाँ थिए? अरू बेला कता बस्छन्? यति धेरै बाबा कसरी यहाँ आइपुगे? भारतको 144 करोड जनसङ्ख्यामा यी बाबाहरू पनि पर्छन् कि पर्दैनन्? अर्को महाकुम्भ मेलामा त यो पृथ्वीमा म हुने छैन, तर प्रश्नहरू भने अबको नयाँ पुस्ताले अझै गरिरहनेछ। के त्यति बेला पनि स्वस्थानीका कथाहरू यसै गरी सुनाइन्छ होला?